नेपाल दर्पणमा साथी भोजेन्द्र बस्नेतसँगै अर्जुन पोखरेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणको साथमा करेन्ट मसला र करेन्ट चिया स्वादको झट्का।
नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
चितवनमा नेकपाका नेता सुरेन्द्र पाण्डेमाथि ओली पक्षका कार्यकर्ताद्वारा दुर्व्यवहार, छानबिन गर्न माधव नेपाल पक्षको माग, आफू कुनै पनि गुटमा नरहेको नेकपाका उपाध्यक्ष वामदेव गौतमको दावी,
सम्झौता भएको 4 वर्षमा पनि नलगाड जलविद्युत आयोजनाको डीपीआर सम्पन्न हुन सकेन, आयोजनाको लागि वैदेशिक लगानी जुटाउन कोशिश भइरहेको मन्त्री पुनको भनाई,
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा 38 दिनदेखि तालाबन्दी, कर्मचारीले तलब पाएनन्, शैक्षिक कार्यक्रम पनि प्रभावित,
अफगानिस्तानमा भएको रकेट आक्रमणमा कम्तीमा 8 जनाको ज्यान गयो, 30 जना घाइते,
र 6 औं नेपालगंज म्याराथनको उपाधि एपीएफका गोपी चन्द्र पार्कीलाई ईपीएलमा चेल्सी र न्यूक्यासल खेल्दै, लाल लिगामा बार्सिलोना र एटलेटिको खेल पनि आजै।
महान्यायाधिवक्ताको कार्यालयको अनुरोध।
जबरजस्ती करणी अर्थात् बलात्कार जघन्य अपराध हो। कुनै पनि महिलाको मंजुरी नलिई यौन जन्य क्रियाकलाप गरेमा जबरजस्ती करणी गरेको मानिन्छ।
करकाप, डर, त्रास वा प्रलोभनमा पारी, झुक्काई, अपहरण गरी वा शरीर बन्धक बनाई लिएको मंजुरीलाई मंजुरी मानिँदैन।
याद राखौ, 18 वर्ष भन्दा कम उमेरको बालिकाको मंजुरी लिए करणी गरेमा पनि जबरजस्ती करणी गरेको मानिनेछ। यस्ता कसुर गर्नेलाई जन्म कैदसम्मको सजाय हुन सक्छ।
त्यस्तो अपराध गर्न सहयोग गर्ने, स्थानीय स्तरमा मिलाउने र पीडित वा परिवारलाई लोभ, लालच वा धम्की दिई घटना लुकाउनेलाई पनि सजाय हुने हुँदा यस्ता अपराधमा संलग्न नहुन सबैलाई जानकारी गराइन्छ। जबरजस्ती करणीको बारेमा थाहा पाउने जो सुकैले तुरुन्तै प्रहरीलाई सूचना दिई अपराध गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याउन सहयोग गर्नुहुन सबैमा अनुरोध गर्दछौ।
युनिसेफ संघको सहकार्यमा महान्यायाधिवक्ताको कार्यालय।
कसैलाई शारीरिक, मानसिक, यौनजन्य हिंसा गर्नु वा यातना दिनु दण्डनीय अपराध हो। महामारी तथा विपदको अवस्थामा कुटपिट, त्रासपूर्ण व्यवहार, गाली गलौज तथा यौनजन्य हिंसाको जोखिम बढ्न सक्छ। त्यस्तो हिंसाबाट आफू पीडित हुनु भएको छ वा अरू पीडित भएको थाहा पाउनु भएको छ भने नजिकको प्रहरी कार्यालयमा खबर गर्नुहोला, अथवा पैसा नलाग्ने फोन नम्बरहरू नेपाल प्रहरीको 100 वा राष्ट्रिय महिला आयोगको 1145 फोन गरी सहयोग लिनुहोला। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, UNFPA तथा अस्ट्रेलियन सरकारको सहकार्यमा नेपाल रेड क्रस सोसाइटीद्वारा जनहितमा जारी सन्देश।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको समयमा स्थायी कमिटिका सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई आफ्नै पार्टीका कार्यकर्ताले दुर्व्यवहार गरेका छन्। चितवनको राप्तीनगर कमिटिले गरेको कार्यक्रममा नेकपाकै कार्यकर्ताको एक समूहले अभद्र व्यवहारसहित पाण्डे विरूद्ध नाराबाजी गरेका हुन्। युवाहरूले केपी ओली जिन्दाबाद, पार्टी एकता जिन्दाबाद भन्दै नेता पाण्डे विरूद्ध नाराबाजी गरेका थिए। नेता पाण्डे विरूद्ध अभद्र व्यवहारसहित नाराबाजी भएको भन्दै वरिष्ठ नेता माधव कुमार नेपाल र उहाँ पक्षीय केही नेताहरू असन्तुष्ट बनेका छन्। नेता नेपालले पाण्डेमाथि केही व्यक्तिले सुनियोजित रूपमा अभद्र व्यवहार गरेको भन्दै असन्तुष्टि जनाउनु भएको छ। सभ्य, सुसंस्कृत एवं समुन्नत समाज निर्माण गर्ने उद्देश्य बोकेको कम्युनिष्ट आदर्श अवलम्बन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीको लागि यस्ता गतिविधि पटक्कै नसुहाउने उहाँको भनाइ छ। नेता नेपालले दुर्व्यवहार गर्नेहरूको छानबिन गरेर कड़ा कार्यवाही गर्न माग गर्नुभएको छ। पार्टीमा आन्तरिक विवाद उत्कर्षमा पुगिरहेको र त्यसका समाधानको उपायहरू खोजी भइरहेको समयमा यस्ता घटनाले अवस्थालाई झनै उत्तेजित बनाएको नेकपाका नेता झलनाथ खनालले बताउनु भएको छ। नेता खनालले विज्ञप्ति नै निकालेर अराजक व्यक्तिले अभद्र व्यवहार गर्दै नाराबाजी गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ। यसैबीच नेकपाका नेता योगेश भट्टराईले हुलहुज्जत, बहुदलीय जनवादको कोर्स नभएको बताउनु भएको छ। सामाजिक सञ्जाल ट्विटरमा उहाँले विमर्श, छलफल र फरक मतको ससम्मान जनताको बहुदलीय जनवादको विशेषता भए पनि हुलहुज्जत बहुदलीय जनवादको कोर्स नभएको बताउनु भएको हो।
यसैबीच नेकपाका उपाध्यक्ष वामदेव गौतमले आफू पार्टीको कुनै गुटमा नरहेको बताउनु भएको छ। दाङको तुलसीपुरमा भएको कार्यक्रममा उपाध्यक्ष गौतमले आफू कुनै गुटमा नरहेको र अहिले पनि पार्टी एकताको पक्षमा रहेको बताउनु भएको हो। आफूले अहिलेसम्म कुनै गुटबन्दी नगरेको दावी गर्दै उहाँले सबै नेता पार्टी एकताको पक्षमा हुनुपर्ने बताउनुभयो। गौतमले अहिले पार्टीमा समस्या देखिएको भन्दै समस्या समाधान गर्न आफू निरन्तर लागि परेको दावी पनि गर्नुभयो। पार्टी एकता समृद्ध नेपाल र समाजवादको परिकल्पना आफ्नो सपना भएको बताउँदै गौतमले जुटेको पार्टीलाई फुट्न नदिने पक्षमा रहेको बताउनुभयो।
नेकपाकै अर्का नेता भीम रावलले नेपाल कम्युनिष्ट पार्टी नेकपा कुनै पनि हालतमा नफुट्ने बरु एकजुट भएर जाने दावी गर्नुभएको छ। डोटीमा भएको कार्यक्रममा नेता रावलले पार्टीमा पछिल्लो समय आन्तरिक विवाद भए पनि विवाद समाधान गरेर मजबुत हुने बताउनुभयो। रावलले यही 13 गते बोलाइएको सचिवालय र स्थायी कमिटी बैठकसँगै केन्द्रीय कमिटिको बैठकले सबै समस्या तथा मनमुटाव समाधान हुने दावी गर्नुभयो।
ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रीले जाजरकोटमा बन्न लागेको 417 मेगावाटको जलसायुक्त नलगाड जलविद्युत आयोजनाको विस्तृत आयोजना प्रतिवेदन डीपीआरको काम तत्काल सक्न सम्बन्धन निकायलाई निर्देशन दिनुभएको छ। वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र ऊर्जा मन्त्रालयका सहसचिव प्रवीण राज अर्याल र नलगाड हाइड्रो पावर कम्पनीका अध्यक्ष मोहनराज पन्त र कार्यकारी अधिकृत रामगोपाल लगेजु सहभागी छलफलमा मन्त्री पुनले तत्काल डीपीआर सक्ने निर्देशन दिनुभएको हो। 4 वर्ष अघि लामो समयदेखि डीपीआरको काम जारी रहे पनि अझै सकिएको छैन। एमडब्ल्यूएच कन्सल्टेन्टले डीपीआर 32 महिनाभित्र डीपीआर सक्ने गरी कम्पनीसँग सम्झौता गरेको थियो। त्यस यता पटक पटक म्याद थप हुँदै आएको पनि मन्त्री पुनले आयोजना निर्माणका लागि वैदेशिक लगानी जुटाउन सरकार प्रयासरत रहेको जानकारी दिनुभयो। जापानी सहयोग नियोग जाइकाले नलगाडमा लगानीको इच्छा देखाएको भन्दै उहाँले विभिन्न चरणमा मन्त्रालय र जाइका बीच लगानीबारे संवाद भइरहेको उल्लेख गर्नुभयो। यस्तै वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोट र समग्र कर्णालीको मुहार फेर्ने आयोजना निर्माणमा ढिलाइ हुन नहुने बताउनुभयो। यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले आयोजना निर्माणमा आवश्यक सबै प्रकारको समन्वय गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो। आयोजनाका लागि 4605 रोपनी जमिनका लागि वितरण गर्नुपर्ने 2,76 करोड मध्ये 2,50 करोड मुआवजा वितरण सकिएको छ। आयोजना निर्माणका लागि 1,42 अर्ब रुपियाँ लागत लाग्ने प्रारम्भिक अनुमान छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको शैक्षिक र केन्द्रीय प्रशासनमा 38 दिनदेखि तालाबन्दी हुँदा कामकाज प्रभावित भएको छ। उपकुलपति प्राध्यापक डाक्टर राजेन्द्र राज वाग्लेले अनावश्यक खर्च गर्ने गरी तेस्रो डिन नियुक्त गरेको भन्दै कर्मचारीले 38 दिनदेखि तालाबन्दी गरेका हुन्। वीर पाटन र धरानमा समेत एक एकजना डिन मात्रै भए पनि कर्णाली प्रतिष्ठानमा तीनजना डिन नियुक्त गरेर आफ्ना मान्छेको भर्ती केन्द्र बनाएको कर्मचारीको आरोप छ। प्रतिष्ठानको प्रशासन र लेखा शाखामा तालाबन्दी हुँदा झण्डै 350 जना कर्मचारीले तलब समेत पाएका छैनन्। प्रतिष्ठान बन्द हुँदा शैक्षिक कार्यक्रमहरू समेत प्रभावित हुन थालेका छन्।
नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या 1,300 नआएको छ। गएको 24 घण्टामा थप 7 जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या 1,305 पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो 24 घण्टामा 1,674 जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या 2,18,639 पुगेको छ। पछिल्लो 24 घण्टामा 8,144 जनाको पीसीआर परीक्षण गरेको मन्त्रालयले जनाएको छ। गएको 24 घण्टामा 23,23 जना संक्रमित कोरोना मुक्त भएसँगै निको हुनेको संख्या 1,93,325 पुगेको छ। अहिले नेपालमा 24,009 जना सक्रिय संक्रमित रहेका छन्।
यसैबीच काठमाडौँ महानगरपालिकाले भोलिदेखि निशुल्क पीसीआर परीक्षणको लागि स्वाब संकलन गर्ने भएको छ। नेपाल सरकारले तोकेको मापदण्ड भित्र पर्ने व्यक्तिहरूको निशुल्क पीसीआर परीक्षण गर्न स्वाब संकलन गर्ने कार्यलाई फेरि शुरू गर्न लागिएको महानगरपालिकाका मेयर विद्यासुन्दर साक्यले बताउनुभयो। यस्तै कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र ज्येष्ठ नागरिकको पीसीआर परीक्षणको लागि स्वाब संकलन गर्न मोबाइल भ्यान सञ्चालन गर्ने तयारी भइरहेको पनि मेयर साक्यको भनाइ छ।
नारायणहिटी दरबार संग्रहालयभित्र रहेको तत्कालीन राजा वीरेन्द्र शाहको निजी निवास श्री सदन सर्वसाधारणका लागि खुल्ला भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आज औपचारिक रूपमा शुरूआत गरेसँगै भोलिदेखि श्री सदन सर्वसाधारणका लागि खुल्ला हुनेछ। श्री सदन पुगेका मन्त्री भट्टराईले आजीवन संरक्षण गर्नुपर्ने बताउनुभयो। इतिहासलाई जीवित राख्न सके मात्रै देश र समाजको विकासक्रमका विषयमा अध्ययन अनुसन्धान गर्न सूचना प्राप्त गर्न सकिने उहाँले बताउनुभयो। नारायणहिटी दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले यो वर्षको शुरूमै श्री सदन खुल्ला गर्ने योजना रहे पनि कोविडका कारण सम्भव नभएको बताउनुभयो। अहिलेसम्म 52 कक्ष मध्ये 32 कक्ष मात्रै खुल्ला भएको पनि उहाँले बताउनुभयो। यस्तै हिटलरले वीरेन्द्रलाई उपहार स्वरूप दिएको गाडी र तत्कालीन राजा त्रिभुवन महेन्द्र र वीरेन्द्रले चढ्ने गाडी र वीरेन्द्रले प्रयोग गरेको हेलिकप्टर र हवाई जहाज पनि अवलोकनका लागि राखिएको छ।
यसैबीच यस वर्षको भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कार रामकुमार पाण्डे र राजाराम पौडेललाई प्रदान गरिएको छ। भैरव पुरस्कार गुठीले आज काठमाडौँको गोकर्णेश्वर नगरपालिका 5 भैरव स्मृति भवनमा एक कार्यक्रम गरेर पाण्डे र पौडेललाई पुरस्कार प्रदान गरेको हो। भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कारको राशि 1,50,000 रुपियाँ रहेको छ। 2046 सालदेखि प्रत्येक 2-2 वर्षमा यी पुरस्कार प्रदान गरिँदै आएकोमा आगामी वर्षबाट वर्षेनी वितरण गरिने गुठीले जनाएको छ। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
धन्न अस्ति मैले नजिकको प्रहरी कहाँ गएर कुरा गर्न सके आफूमाथि भएको हिंसाको बारेमा। कति सहनु, पहिला पहिला त कसैलाई भन्न पनि सकेको थिइनँ, हुन त अति नै भएपछि भन्न पनि सकिँदो रहेछ क्यारे।
ए मनिषा, के सोचेर टोलाइरहेको?
के होइन, यतिकै चिया खाँदै शीतल हावामा बसेको नि।
चिया खाइसक्यो?
खाइसके।
खै यता ल्याऊ चियाको कप, म भाँडा धुन लाग।
पुलिसले बोलाएर घरेलु हिंसा गर्नेलाई के कस्तो सजाय हुन्छ भनेर सम्झाएपछि त बल्ल ऊ पनि झस्क्यो। पहिला त पुलिस कहाँ गएको भनेर छन कुट्छ होला भनेर कस्तो डर लागेको थियो, तर त्यो दिन मैले उसको आँखामा पहिलो पटक पछुतो देखेँ।
होस् गर्नुहोस्, घरेलु हिंसा गर्नेलाई 3,000-25,000 रुपियाँसम्म जरिवाना वा 6 महिनासम्म कैद वा दुवै सजाय हुन सक्छ। आफूमाथि घरेलु हिंसा भएको छ भने पनि सहेर नबसौं। नजिकैको प्रहरीको फोन नम्बर 100 वा राष्ट्रिय महिला आयोगको पैसा नलाग्ने हटलाइन नम्बर 1145 तुरन्त खबर गरौं।
हिंसा मुक्त घर, खुशी र सुखी परिवारको एउटै आधार, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सँगको सहकार्यमा युएन वुमन द्वारा जनहितमा जारी सन्देश।
जैविक विविधता संरक्षणमा महिला तथा विपन्न वर्गको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न र गराउन अग्रसर हो।
अमेरिकी विकास नियोगको आर्थिक सहयोगमा सञ्चालित हरियो वन कार्यक्रम अन्तर्गत राष्ट्रिय प्रकृति संरक्षण कोष र उज्यालो रेडियो नेटवर्कद्वारा जारी सन्देश।
तिम्रो लागि लिन गएको मायाको चिनो, मेरी उनीलाई मेरी उनीलाई मेरी उनीलाई मेरी उनीलाई अटुट छ यो साथ जुनी जुनीलाई,
अटुट छ यो साथ जुनी जुनीलाई, समृद्धिको सौगात मेरी उनीलाई। आर्थिक स्वतन्त्रता र महिला सशक्तिकरणको लागि एउटा उत्कृष्ट उपहार जसले महिलाहरूलाई आफ्नो जीवन स्वतन्त्र रूपमा बाँच्ने आधार दिन्छ। यस मुद्दती खातामा 50,000 भन्दा माथिको रकम पुनः थप गर्दै जान पनि सकिन्छ। मेरी उनीलाई मुद्दती खाता।
धेरै छन् बचतका खुशीहरू, बचत गरौ ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक।
तपाईं अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले चितवनमा नेकपाका नेता सुरेन्द्र पाण्डेमाथि ओली पक्षका कार्यकर्ताद्वारा दुर्व्यवहार, छानबिन गर्न माधव नेपाल पक्षको माग, आफू कुनै पनि गुटमा नरहेको उपाध्यक्ष वामदेव गौतमको दावी, सम्झौता भएको 4 वर्षमा पनि नलगाड जलविद्युत आयोजनाको डीपीआर सम्पन्न हुन सकेन लगायतका खबर प्रस्तुत गर्यौं।
नेपाल दर्पणमा अब बाँकी प्रसंग। आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व समापन गरिएको छ। बिहान देशभर विभिन्न पोखरी, नदी, इनार लगायतको पानीको स्रोत भएको ठाउँबाट व्रतालुले सूर्यलाई अर्घ दिएका छन्। हिजो अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि राति जलाशय, नदी, तलाउ किनारमा अर्घ दिएका सामग्रीहरू कतिपयले घरमै ल्याएर फेरि आज बिहान जिसमिसेमै घाटमा पुर्याउने गर्छन् भने कतिपयले त्यहीँ राखेर रातभर नाचगान र रमाइलो गर्छन्। आज कार्तिक शुक्ल सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पूजा समापन भएको मानिन्छ।
सुर्खेतमा अवैध क्रसर उद्योग बन्द गराउनको लागि अनुसन्धान शुरू भएको छ। संघीय सरकारले अवैध रूपमा सञ्चालित क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन दिएपछि जिल्ला प्रशासन कार्यालयले उद्योगका दर्ता र नवीकरणसँग सम्बन्धित कागजात मागेर अनुसन्धान शुरू गरेको हो। कार्यालयले गएको कार्तिक 26 गते 3 दिनको समयावधि दिएर कागजात बुझाउन अनुरोध गरेको थियो। उद्योग तथा उपभोक्ता संरक्षण कार्यालयले प्रशासनलाई सुर्खेतमा 13 क्रसर तथा बालुवा प्रशोधन उद्योगले दर्ता गरेर उद्योग सञ्चालन गरिरहेको विवरण पठाएको छ। तीमध्ये 10 मात्रै प्रशासन समक्ष कागजात बुझाएका छन्।
माथिल्लो सगरमाथाका 3 जिल्ला सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङमा यस वर्ष धान उत्पादन बढेको छ। यस वर्ष सोलुखुम्बुमा 3.25%, खोटाङमा 38.4% र ओखलढुङ्गामा 10.5%ले धान उत्पादन बढेको सम्बन्धित जिल्लाका कृषि ज्ञान केन्द्रले जनाएका छन्। यस वर्ष समयमा पानी परेकोले धान रोपाई हुने सबैजसो खेतमा रोपाई भएको र मौसम अनुकूल भएकोले उत्पादन समेत बढेको कारण धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुका निमित्त कार्यालय प्रमुख दुर्गा बहादुर तिरुवाले बताउनुभयो।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर पुष्पराज कणेलले विभिन्न आयोजनामा हुने डुप्लिकेसन अर्थात दोहोरिने समस्या समाधान गर्न काम थालिएको बताउनु भएको छ। म्याग्दीका विभिन्न आयोजनाको अनुगमनपछि उपाध्यक्ष कणेलले विभिन्न विकासका आयोजनाहरूमा डुप्लिकेसन हुँदा अनियमितता बढ्नुको साथै आवश्यकता भएको ठाउँमा योजना नपुग्ने समस्या बढेको भन्दै यसलाई सुधार्न केन्द्रीय सरकारले परियोजना बैंक प्रणालीको अवधारणा ल्याएको बताउनुभयो।
डोटीमा खेत जोत्ने हाते ट्र्याक्टर प्रयोग गर्ने किसानको संख्या बढेको छ। किसानहरूले खेत जोत्न, धान चुट्न, गहुँ काट्न तथा मकै छर्ने लगायतका काममा हाते ट्र्याक्टर, थ्रेसर लगायत आधुनिक कृषि यन्त्रको प्रयोग गर्न थालेका हुन्। काम पनि चाँडो हुने तथा श्रम कम खर्च हुने भएकोले आधुनिक कृषि यन्त्रको प्रयोग बढेको दिपायल पिपललाकी देवकी कठायत खड्काले बताउनुभयो। सरकारले पनि किसानहरूलाई छुट अनुदानमा कृषि यन्त्रहरू उपलब्ध गराएको र कतिपय किसान आफैले किनेर पनि यस्ता यन्त्रहरूको प्रयोग गर्न थालेका कृषि विकास निर्देशनालय दिपायल राजपुरका प्रमुख एकीराज जोशीले बताउनुभयो।
मेरो पनि भन्नु छ।
रत्नपार्कको नाम परिवर्तन गरेर शंखधर उद्यान राखेको खबर उज्यालोमा पढेर पञ्चलामाले लेख्नु भएको छ। त्यो नामसँग के को रिस होला नि फेर्नु पर्ने? अर्को उद्यान बनाएर नाम राख्नु नि, आखिर ती पनि त इतिहास हुन् क्यारे। राजेन्द्र राणाभाटले पनि नाम परिवर्तन गर्नु ठिक होइन भन्दै लेख्नु भएको छ। नाम बदल्दैमा देशको हालत बदलिने होइन, चाहे ती राजारानी हुन् वा विभूति। रत्नपार्कको नाम नसुन्ने र नजान्ने नेपाली सायदै होलान्, र त्यसको नाम फेर्दैमा पुरानो पहिचान मेटिएला भनेर सोच्नु पनि गलत होला जस्तो लाग्छ। सांसदले नागरिकको घरमा पुगेर कोरोना नियन्त्रणका लागि जनचेतना फैलाउनु पर्ने राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल सिन्हाको भनाई उज्यालोमा पढेर प्रेमराज जोशीले लेख्नु भएको छ। सांसदहरू नै गाउँ गाउँमा जमघट गराउँदै हिँडेका देखिन्छन्। यस्ता कार्यक्रममा स्वास्थ्य मापदण्डहरू पालना गरिएको देखिँदैन, उनीहरूको व्यवहारबाट के सिक्ने होला। यसै प्रसंगमा वसन्त तमुले लेख्नु भएको छ, सांसदलाई थाहा भएको धेरै कुरा आम नागरिकलाई थाहा छ, यहाँ त बाध्यताले काममा निस्कनु परेको छ। बरु सहज रूपमा परीक्षण र उपचारको व्यवस्था गरेमा राम्रो हुन्थ्यो। सांसदको गाउँ भ्रमणमा भीड़भाड़सँगै संक्रमणको जोखिम पनि बढ्छ। अनि कोरोनाको कडा लक्षण देखिएका संक्रमित होम आइसोलेसनमा बस्दा ज्यान जाने जोखिम बढेको खबर पढेर महेन्द्र बस्नेतले लेख्नु भएको छ, अस्पताल जाँदा ठाउँ हुँदैन, बिरामीहरू बाध्यताले घरमै बसेका हुन्, सरकारले कोरोना संक्रमितको सहज उपचारको व्यवस्था गर्नुपर्छ। विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी टेकमान साक्य, सीधा कुरा प्रष्ट विचार। यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
अवस्था पनि कस्तो ल्यायो यो रोगले, मान्छे नै मान्छेसँग डराउनु पर्ने,
प्रेम र सद्भावले जोडिन एक अर्कासँग टाढा रहनु पर्ने।
कतिको घर व्यवहार बन्द भयो, परदेशमै रहँदा कैयौंले ज्यान पनि त गुमाए।
आधार टुटेकाहरूका लागि हामीले हौसला दिनु आवश्यक छ,
भविष्यको लागि भरोसा दिनु साह्रै महत्वपूर्ण छ।
IME ती परिवारहरूका लागि भरोसा बन्ने प्रयास गर्दैछ।
विदेशमा COVID-19 ज्यान गुमाएका नेपालीहरूको परिवारका लागि
सहयोगको रूपमा भरोसाको हात
IME अघि सारेको छ।
IME भरोसा कोषबाट राहत प्राप्त गर्नका लागि आवेदन दिन फोन नम्बर 01421760 वा 01421760 मोबाइल नम्बर 9800206444 वा 9800203247 मा सम्पर्क गर्नुहोला।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44282 42 44 28 242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
हाइजेनिक टेस्टी एंड फ्रेश त्रिमूर्ति इंडस्ट्रीज प्राइवेट लिमिटेड रूपंदेही बुटवल द्वारा उत्पादित करेंट चिकन मसला, सब्जी मसला, चाउमिन मसला, मोमो मसला, चाट मसला, गरम मसला र अन्य विभिन्न मसलाहरू। करेंट मसला, स्वाद को झटका।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। पाँचथरका झण्डै 3,000 घरमा विद्युतीकरण सम्पन्न भएको छ। मिक्लाजोङ र कुम्याक गाउँपालिकाका 2,990 घरमा विस्तार भएको विद्युत सेवाको भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेमुवाङले शुभारम्भ गर्नुभएको हो।
लाङटाङ पदमार्गका होटल भोलिदेखि सञ्चालन हुने भएका छन्। कोरोना संक्रमणको जोखिम बढेपछि गएको कार्तिक 18 गतेबाट बन्द भएका होटल भोलिदेखि फेरि सञ्चालन गर्न लागिएको गोसाईकुण्ड गाउँपालिकाले जनाएको छ।
यस्तै लम्जुङको घलेगाउँ होमस्टेमा पर्यटक आउन थालेका छन्। कोरोना महामारीका कारण प्रभावित बनेको होमस्टेमा 8 महिनापछि आन्तरिक पर्यटक आउन थालेका हुन्।
सरकारले काठमाडौँमा रहेको रत्न पार्कको नाम परिवर्तन गरेर शंखधर उद्यान राखेको छ।
रामेछापमा भएको आगलागीमा परेर एकजना बालकको ज्यान गएको छ। मन्त्री नगरपालिका वडा नम्बर 7 भटौलीका रणबहादुर सार्की घरमा विद्युत सर्ट भई आगलागी हुँदा घरभित्र खेलिरहेका 5 वर्षीय छोरा सुजन रम्तेलको ज्यान गएको हो। यस्तै सिन्धुलीमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ।
नेपाल दर्पणमा अब एउटा विदेशको खबर। अफगानिस्तानको काबुलमा भएको रकेट आक्रमणमा कम्तीमा 8 जनाको ज्यान गएको छ। अमेरिका र तालिबान बीच वार्ता शुरू हुनुभन्दा केही घण्टा पहिले भएको आक्रमणमा परि अरू 30 जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ। आज बिहान एउटा आवासीय क्षेत्रमा 2 कारबाट झण्डै 20 मोर्टार आक्रमण भएको अफगानिस्तानको आन्तरिक मन्त्रालयले जनाएको छ। अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले कतारको दोहामा तालिबानी वार्ता टोलीसँग भेट्नु अघि काबुलमा हमला भएकोले शान्तिवार्तामाथि शंका उत्पन्न भयो। गएको हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सन् 2021 मध्यसम्ममा अफगानिस्तानबाट 2,000 अमेरिकी सेना फिर्ता लैजाने घोषणा गरेको थियो।
नेपाल दर्पणमा अब केही खेल खबर। छैटौं नेपालगंज म्याराथनको उपाधि नेपाल एपीएफ क्लबका धावक गोपीचन्द्र पार्कीले जितेका छन्। बिहान भएको म्याराथनमा उनले उपाधि जितेका हुन्। जितसँगै उनी अर्को वर्ष जापानमा हुने टोकियो ओलम्पिकका लागि छनौट भएका छन्। उनले त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतलाई पछि पार्दै उपाधि जितेका हुन्। 13 दक्षिण एसियाली खेलकुद शाखका 5,000 मिटर दौड़का स्वर्ण विजेता समेत रहेको गोपीचन्द्र पार्कीले निर्धारित 42.195 किलोमिटर दूरी 2:18:59 पूरा गरे। दोस्रो आर्मीका बस्नेतले 2:20:49 पूरा गरे। आर्मीकै खगेन्द्र भाटले 2:27:28 पूरा गर्दै तेस्रो भए। उपाधि जितसँगै गोपीचन्द्रले 75,000 रुपियाँ पुरस्कार पाएका छन्।
र इङ्ग्लिस प्रिमियर लिगमा चेल्सीले न्यूक्यासललाई 2-0 गोलले हराएको छ। चेल्सीको लागि अब्राहमले 1 गोल गरे। न्यूक्यासलका फर्नान्डेजले आत्मघाती गोल चेल्सीलाई उपहार दिए। आजको जितसँगै चेल्सी 18 अङ्कका साथ तालिकाको शीर्ष स्थानमा पुगेको छ। न्यूक्यासल 11 अङ्कसहित 13 स्थानमा छ। प्रिमियर लिगमा आज राति 9:15 एस्टन भिल्ला र ब्राइटन खेल्दैछन्। राति 11:15 टोटनह्याम र म्यान्चेस्टर सिटी खेल्दैछन्। टोटनह्याम दोस्रो र सिटी 10 स्थानमा छन्। आज राति 2:00 वेस्ट ब्रुम र म्यान्चेस्टर युनाइटेड खेल्दैछन्। यस्तै स्पेनिस ला लिगा फुटबलमा आज बार्सिलोना र एटलेटिको मड्रिड खेल्दैछन्। खेल राति 2:00 एटलेटिकोको मैदानमा हुनेछ। बार्सिलोना 7 खेलमा 11 अङ्क जोडेर तालिकाको 8 स्थानमा छ। एटलेटिको भने 7 खेलमा 17 अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ। कोरोना संक्रमणपछि आइसोलेसनमा बसेका लुइस स्वारेजले आज बार्सिलोनासँगको खेल गुमाउने भएका छन्। खबरको सिलसिला यति नै। आज शनिबार रंगदर्पणको पालो। रंगदर्पण लिएर आइपुग्नु भएको छ महोत्तरीबाट सहकर्मी धनवीर महतो।
आजको रंग दर्पण छठ पर्व में गाइने गीत में केन्द्रित छ। आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत रूपमा समापन भए पनि यसको उल्लास र उत्साह भने बाँकी नै छ। घर घरमा अहिले पनि छठका गीत संगीत गुन्जिरहेका छन्। पहिले पहिले व्रतालुहरू सामूहिक रूपमा आफैले छठी माताको गीत गाउँथे। यस्ता गीतमा भक्तिभाव र मौलिकता झल्किन्थ्यो। समयको परिवर्तन सँगै छठ पर्वको अवसरमा जलाशयमा गई महिलाहरूले गाउने गीत पनि फेरिन थालेको छ। हिजो आजका यस्ता गीत युवा युवतीले मन पराए पनि पाका पुस्तालाई भने त्यति मन परेको छैन। रिमिक्स र डिजेको भरमा गाइने यस्ता गीतहरूमा भक्तिभाव नअटाएको भन्नुहुन्छ गौशालामा अस्थि पसल सञ्चालन गर्दै आउनुभएका नरेन्द्र महतो।
अहिलेको गायकहरू आफ्नो आवाजमा गीत गाउनुहुन्छ र अहिलेको जुन नयाँ नयाँ स्टारहरू हुनुहुन्छ उहाँहरू डिजेको भरमा काम गर्नुहुन्छ। त्यो हाम्रो समाजमा धेरै नकारात्मक असर परिरहेको उहाँहरूलाई हामीहरूको अनुरोध छ, कमसे कम पहिलेको अवस्थामा आफ्नो मुखले आवाज निकालेर कुनै गीत गाउँदाखेरि राम्रो हुन्छ।
चलू कोसी भरे छठी घाटियो सैया, चलू कोसी भरे छठी घाटियो सैया।
पहिले छठमा गाइने गीतमा मौलिकपन भए पनि अहिले गाइने गीतमा तिक्रम हराएको छ भन्नुहुन्छ निगोल माविका शिक्षक नितेन्द्र गडेरी।
पहिलाको गीतमा आधुनिकता थियो, मौलिकता थियो, सहिष्णुता थियो, तर अहिलेको गीतमा त्यो पाइएको छैन। अहिलेको गीत विभिन्न प्रकारको टेक्नोलोजीहरूले गर्दा खास गएर रिमिक्स भएको पाइएको छ। अहिलेको गीतमा सांस्कृतिक मौलिकताहरू पाइरहेको छैन।
आस्था का पूजा के हम भार उठे लो गामक पोखरी फिर पर घाट बने लो।
समय अनुसार गीतका शैली फेरिए पनि छठी माई प्रति गरिने भक्तिभाव फेर्न नहुनेमा पाका पुस्ताको जोड छ। यसमा युवा पुस्ता पनि चनाखो हुनु पर्छ।
रंगदर्पणसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिनै लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
चितवनमा नेकपाका नेता सुरेन्द्र पाण्डेमाथि ओली पक्षका कार्यकर्ताद्वारा दुर्व्यवहार, छानबिन गर्न माधव नेपाल पक्षको माग, आफू कुनै पनि गुटमा नरहेको नेता गौतमको दावी।
सम्झौता भएको चार वर्षमा पनि नलगाड जलविद्युत आयोजनाको डिपिआर सम्पन्न हुन सकेन, आयोजनाको लागि वैदेशिक लगानी जुटाउन कोसिस भइरहेको मन्त्री पुनको भनाई।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा 38 दिनदेखि तालाबन्दी, कर्मचारीले तलब पाएनन्, शैक्षिक कार्यक्रम पनि प्रभावित।
अफगानिस्तानमा भएको रकेट आक्रमणमा कम्तीमा 8 जनाको ज्यान गयो, 30 जना घाइते
र छैटौं नेपालगंज म्याराथनको उपाधि एपीएफका गोपीचन्द्र पार्कीलाई, ईपीएलमा चेल्सीले न्यू क्यासललाई हरायो, लाल लिगामा बार्सिलोना र एटलेटिकोको खेल पनि आजै।
आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै हामी भोजेन्द्र बस्नेत र अर्जुन पोखरेल पनि विदा हुन्छौं। कोरोनाको जोखिम कायमै रहेकोले सुत्नु अघि पनि साबुन पानीले मिचीमिची 20 सेकेन्डसम्म हात धुन नबिर्सनुहोला। नमस्कार।